बिस्मिल्लाह रहमान रहीम, अस्सलाम वालेकुम। सियासत और रियासत के साथ मुस्तफ़ा नियाज़। नाज़रीन, आज के प्रोग्राम में हम बात करेंगे यमन के बहरान के हवाले से। इस वक्त एक आला सतह का वफ्द पाकिस्तान का वहाँ पर मौजूद है, लेकिन मुल्क के अंदर इस हवाले से काफ़ी बहस हो रही है कि क्या हमें पार्टिसिपेट करना चाहिए, नहीं करना चाहिए। अब देखना यह है कि पाकिस्तान सऊदी एहसानात याद करते हुए दोस्ती निभाता है या अपना मफाद भी सामने रखता है। दूसरी तरफ अरब लीग ने एक ऐसे वक्त में फ़ौज बनाने का ऐलान किया है जब फ़लस्तीन, शाम, लीबिया, बहरीन और यमन तकरीबन खंडरात में तब्दील हो रहे हैं। सवाल यह है कि अरब लीग का इजलास क्यों, ओआईसी का इजलास क्यों नहीं? क्या ये सिर्फ अरब ममालिक का झगड़ा है? उसके साथ साथ हरमैन शरीफैन का दफा न्यूक्लियर पाकिस्तान की गैर एलानिया पॉलिसी है, लेकिन ये भी देखना होगा कि क्या होसी कबाइल से मक्का मौजमा और मदीना मुनवरा को कोई ख़तरा दरपेश है या हकायक कुछ और हैं। आज के शो में हम यमन की सूरत हाल और पाकिस्तान के किरदार पर बात करेंगे। इससे पहले कि अपने मेहमानों का मैं आपसे तारुफ करवाऊँ, मुझे ज्वाइन किया है इस्लामाबाद से तस्नीम असलम साहिबा ने, तर्जुमान हैं दफ्तर खारजा की। उनसे ज़रा पहले बात कर लेते हैं। तस्नीम असलम साहिबा, अस्सलाम वालेकुम। तस्नीम असलम साहब, कैन यू हेयर मी? अच्छा जी, मेरा ख्याल लाइन जो है वो ड्रॉप हो गई। नाज़रीन, आज के प्रोग्राम में हम बात करेंगे, हमारे साथ मौजूद होंगे इल्लामा राजा नासिर अब्बास साहब, सरबराह हैं मजलिस वादुल मुस्लिमीन। इल्लामा इब्तिसाम इलाही ज़हीर साहब हमें ज्वाइन करेंगे, रिलीजियस स्कॉलर हैं, मारूफ, किसी तारुफ के मोहताज नहीं। और राना सनाउल्लाह साहब भी हमें कुछ ही देर में ज्वाइन करेंगे और हुकूमत का मौक़िफ़ जो है वो हमारे सामने रखेंगे। इस वक्त मेरे साथ मौजूद हैं हामिद सईद काज़मी साहब, साबिक वफाकी वज़ीर हैं, रिलीजियस स्कॉलर हैं। हामिद सईद काज़मी साहब से गुफ्तगू का आगाज़ करते हैं, पाकिस्तान पीपल्स पार्टी को रिप्रेजेंट करते हैं। काज़मी साहब, अस्सलाम वालेकुम, बहुत शुक्रिया आपने हमें ज्वाइन किया। काज़मी साहब, ये जो अब एक हुकूमत का मौक़िफ़ सामने आया है कि अगर सऊदी अरब की सरजमीन को कोई ख़तरा लाहक हुआ तो हम दिफा करेंगे, लेकिन यमन में पेशकदमी नहीं करेंगे, आप समझते हैं कि ये एक प्रॉपर स्टांस है या आप इससे एग्री नहीं करते?
बिस्मिल्लाहिर्रहमानिर्रहीम, मैं आपका बहुत शुक्रगुजार, इस वक्त जो एक बहुत ही दुनिया का बर्निंग इशू है उस पर आपने मुझे इजहार ख्याल की दावत दी, इसके लिए मैं बेहद ममनून हूँ। गुजारिश ये है कि ये मामला इतना सिंपल और आसान नहीं है। जहाँ तक सऊदीया से पाकिस्तान के मरासम का ताल्लुक़ है, उसके बारे में हाशिया आरई की ज़रूरत नहीं, हर एक जानता है कि हम एक आड़े वक्त में एक दूसरे के सामने काम आते रहे हैं। आम तौर पर यह कहा जाता है कि जी सऊदीया पाकिस्तान के मुश्किल वक्त में काम आता है, कोई शक नहीं, लेकिन पाकिस्तान भी मुश्किल वक्त में सऊदीया के काम आता रहा है और इसकी एक तारीख है। बहरहाल, कहने का मतलब यह है कि हमारे पुराने मरासिम हैं, हमें एक दूसरे के साथ आना चाहिए, लेकिन क्या मुझे अब तक ये समझ नहीं आई कि ये जो जंग है इसमें सऊदीया एक फरीक बन के कैसे सामने आया? इसलिए कि मेरी मालूमात के मुताबिक सूरत हाल यूँ है कि यमन के अंदर ये जो झगड़ा है, कबायली झगड़ा, ये पुराना था और वहाँ पर काफ़ी अर्सा पहले कहा गया था कि जी यमन को 8 हिस्सों में तकसीम कर दिया जाए, उसके बाद फिर 2 हिस्सों की बात हुई। वैसे यमन पहले एक सेकुलर और एक इस्लामिक यमन की सूरत में डिवाइडेड था भी सही, ये भी दुनिया जानती है। अब जो मौजूदा हुकूमत है उसने सऊदी हुकूमत से मदद की दरख्वास्त की कि यहाँ पर जो हूसी कबाइल जो बागी हैं और हमारे लिए प्रॉब्लम क्रिएट कर रहे हैं और मुसल्ला जिद्दोजहद कर रहे हैं, तो हमें उनके खिलाफ आपकी मदद चाहिए। ऐसी सूरत में सऊदीया ने उनकी मदद की ठानी और सऊदीया ने उनके ऊपर जो भी अटैक वगैरह किया वो सारी दुनिया के सामने है। लेकिन क्या इसमें सऊदी एक फरीक है या यमन की हुकूमत की बुनियाद पर उनकी मदद के लिए गया? देखिए, फरीक होना और चीज़ है और मदद के लिए किसी का जाना ये एक और चीज़ है। तो बहरहाल, जो पाकिस्तानी हुकूमत ने जो मौके बयान किया है कि जनाब अगर हमारा कोई दोस्त मुल्क किसी मुश्किल में हो तो उसका साथ देना, ये अखलाकी तकाजा भी है और मेरा ख्याल है कि बरादराना ताल्लुकात का ये एक नतीजा भी निकलता है। और हमें यकीनी तौर पर सऊदीया जैसे अहम मुल्क से बिगाड़ने की सूरत इख्तियार नहीं करनी चाहिए, लेकिन किसी दूसरे मुस्लिम मुल्क के खिलाफ हमें कोई फरीक और हरीफ बनकर भी सामने नहीं जाना चाहिए।
काजी साहब, मैं आता हूं वापस आपकी तरफ। तस्नीम असलम साहिबा ने हमें ज्वाइन कर लिया है, मैं जरा उनका तस्नीम असलम साहिबा, अस्सलाम वालेकुम। नहीं जी, वो रापता जो है वो बहाल नहीं हो रहा। मेक श्योर करें, प्रोडक्शन टीम से मेरी रिक्वेस्ट है कि इफ़ यू आर श्योर कि वो लाइन पे हैं तो फिर जो है वो ट्रांसफ़र करें। जी काजमी साहब, आप प्लीज़ कंप्लीट कीजिए सर अपनी बात।
जी, तो मैं ये अर्ज़ कर रहा था कि हमें किसी जब दो मुसलमान फरीक हों और हरीफ हों तो उनके दरमियान हमें फरीक नहीं बनना चाहिए। हाँ, अगर सऊदी हुकूमत को कोई ऐसी जारहीत का सामना हो जिसमें उनकी सलामती को कोई ख़तरा दरपेश नज़र आता हो, या ये कि उनके साथ कोई ऐसा जुल्म हो रहा हो या कोई ऐसा ख़तरा हो, तो ऐसी सूरत में यकीनी तौर पर हमें दोस्ती भी निभानी चाहिए और हमारा मुल्की कौमी मफाद भी इसी में होगा। ये जहन में रखिए कि अगर आप अवामी ख्वाहिशात के ख़िलाफ़ किसी की मदद के लिए जाएंगे तो आपके लिए अपने मुल्क को संभालना मुश्किल हो जाएगा। क्या आपको याद नहीं है खलीज के जंग में जब आप इराक के खिलाफ आपने फौजें भेजी थी तो उस वक्त किस तरह सारा मुल्क एक कियोस का शिकार हो गया था। हर जगह रैलियाँ निकल रहे हैं, जलसे हो रहे हैं, जुलूस निकल रहे हैं, तो हमारा मुल्क इतनी अफरा तफरी का इस वक्त मुतहमल नहीं हो सकता। हम नॉन इश्यूज़ को इशू बना देते हैं और फिर उनके नतज भुगतते रहते हैं। तो इसलिए इस वक्त जो पाकिस्तान का मौक़ है उसूली तौर पर मैं यकीनी तौर पर उसकी हिमायत करता हूँ।
आपने कहा कि अवामी ख्वाहिशात के ख़िलाफ़ जो है वो हमें नहीं जाना चाहिए, उनका इदराक जो है वो भी होना चाहिए। काजी साहब, आसिफ अली जरदारी साहब की जो दो दिन पहले स्टेटमेंट आई थी वो ये थी कि APC बुलाई जाए, जॉइंट सेशन हो, वहाँ पे जो है मुशावरत के साथ जो है वो फैसला किया जाए। लेकिन फिर हमने देखा कि कल जो उनकी स्टेटमेंट आई आज के तमाम अखबारात में है, अब वो बिल्कुल वही उसी पेज पे आ गए हैं जिस पेज पे हुकूमत है, वो भी जो है उसी को जो है सेकंड कर रहे हैं। तो ये तब्दीली क्यों आई जरदारी साहब की अप्रोच में विद इन 24 आवर्स?
देखिए, मैं ये समझता हूँ कि जरदारी साहब ही इस बारे में ज़्यादा वजाहत फरमा सकेंगे, लेकिन APC जो है वो भी तो दरअसल अवामी उमंगों की बात है ना, और जब पार्लियामेंट को एतमाद में लेने की बात होती है वो भी, यानी उसके मुख्तलिफ रास्ते हो सकते हैं। आप APC की मीटिंग बुलाएं, आप पार्लियामेंट के अंदर इशू लेके जाएं, आप पब्लिक में इस बात को फ्लोट करें। ये एक अवामी ख्वाहिशात को जांचने का एक तरीका और अंदाज़ होता है, और जाहिर है कि हमारे मुल्क हमारी कौम का मफाद किस में है, इसके लिए हमारे थिंक टैंक हैं, उन पर उनको गौर करना है। तो ये बात मेरा ख्याल है कि हर तरफ से बहुत खुलकर सामने आई है और कही गई है कि हम सऊदीया के साथ हम इजहार यकजहती भी करते हैं, मोहब्बत का इजहार भी करते हैं और उनके हुस्न सलूक को भी मानते हैं, लेकिन हम किसी जंग में फरीक इस तरह नहीं बनेंगे। हाँ, अगर सऊदीया को कोई ख़तरा हो तो हम हर तरह से हाजिर हैं। तो वहाँ पर जैसे मैंने पहले अर्ज़ किया कि इस जंग में फ़िलहाल तो सऊदी सिरे से फरीक है ही नहीं, और ये मैं ये भी अर्ज़ करता चलूँ कि एक बैनुल अक़वामी साजिश हो रही है कि किसी तरह इस जंग को फ़िरका वारियत में बदल दिया जाए, किसी तरह इस जंग का दायरा वसी कर दिया जाए, मुख्तलिफ मुस्लिम ममालिक को इस जंग में इन्वॉल्व कर दिया जाए। और चूंकि इस वक्त सऊदीया जैसी हुकूमत भी वो साबिका जंगों की वजह से बहुत माली दबाव में है, तो अगर इस वक्त मुस्लिम ममालिक इस तरह इन्वॉल्व हो जाते हैं इस जंग में तो फ़ायदा वही उठाएंगे जिनके मुल्क वॉर इंडस्ट्री की बुनियाद पर चलते हैं और अपना असलाह फरोख करके वो अपने उल्लू सीधा करना चाहते हैं, और कोई भी मुस्लिम मुल्क इसमें बेनिफिशियल मफाद नहीं उठा सकेगा, फ़ायदा नहीं पा सकेगा।
जिस तरह आपने कहा कि एक बैनुल अक़वामी साजिश है काजी साहब, और ये बात हम आज से नहीं, हम जब मिडल ईस्ट का पहला जब क्राइसिस हुआ था सद्दाम वाला, तब भी हमने यही सुना कि एक साजिश है मुसलमानों के ख़िलाफ़, और अब भी हम जो है यही बात करते हैं जहाँ पे भी मुसलमान एक दूसरे के ख़िलाफ़ आते हैं। तो क्या हम लोग इतने बेवकूफ़ हैं? क्या मुस्लिम उम्मा की जो लीडरशिप है उनको नहीं इदराक इन बातों का कि ये एक उनके ख़िलाफ़ साजिश हो रही है? वो साजिश का हिस्सा भी बनते हैं, अपना अपना जो है प्रॉक्सी वॉर का हिस्सा भी बाँट लेते हैं और फिर कहते हैं कि साजिश हो रही है। ये हमारा ड्रॉबैक है या साजिश करने वालों का?
दरअसल बात यह है कि हमने अगर बहसियत कौम, बहसियत मुसलमान, अगर हमने कोई एक सोच बनाई होती और अपनी पॉलिसीज इस अंदाज से बनाई होती और हमारा नफा नुकसान मिन हैसुल कौम मुसलमान होने की हैसियत से अगर होता तो फिर ये मामला बड़ा आसान था। लेकिन जाहिर है कि हर मुल्क के अपने मफादात होते हैं, अपनी तरजीहात होती हैं, उन अपने मामलात होते हैं, उनकी वजह से वो बसा औकात इस साजिश को समझने के बावजूद अपने मफादात और अपनी तरजीहात के बाइस उस पॉलिसी को नहीं अपना सकते जो दूसरे इस्लामी ममालिक के लिए काबिल कबूल होती है। तो ये एक लंबी चौड़ी बहस है, लेकिन ہونا ایسا چاہیے کہ مسلمان ممالک کو کم از کم اسلامی دینی مذہبی حوالے سے ایک غیرت ایمانی کی بنیاد پر ایک یکجہتی کا اظہار کرنا چاہیے اور کم از کم آپس میں ایک دوسرے سے برسر پیکار نہیں ہونا چاہیے کسی صورت میں، ورنہ جیسے ایک عام بات کہی جا رہی ہے کہ کہیں ایسا تو نہیں کہ یمن بھی ایک دوسرے افغانستان کی صورت میں ہمارے سامنے آئے۔
قاضی صاحب، جس طرح آپ نے کہا کہ غیرت ایمانی کی بنیاد پر ایک دوسرے کے خلاف برسر پیکار نہیں ہونا چاہیے، لیکن ہم اپنی جب ہسٹری اٹھا کے دیکھتے ہیں تو یہ تو آج سے نہیں ہے، یہ تو ایک طویل عرصے سے جو ہے ایک دوسرے کے خلاف ہم برسر پیکار ہیں، اور ہم اس کو نام کچھ بھی دیں یہ سلسلہ تو چلتا آ رہا ہے۔ اب جو اس وقت یمن کی صورتحال ہے اور جس طرح وہاں پہ تمام سٹیک ہولڈرز جو ہے وہ ایک دوسرے کے سامنے آگے ہیں، عرب لیگ جو ہے وہ فوج بنانے کی بات کر رہی ہے، تو یہ تو لگ رہا ہے کہ شاید یہ تاریخ کی سب سے بڑی جو ہے مسلمان ممالک کی جنگ جو ہے وہ ہونے جا رہی ہے، اگر فوری طور پہ اس پہ قابو نہ پایا گیا تو اس کے اندر پاکستان کا جو دنیا کی واحد مسلم نیوکلیئر سٹیٹ ہے اس کا رول تو پھر بہت اہمیت کا حامل بن جاتا ہے اس جنگ کو روکنے کے لیے، کیونکہ یہ اگر جنگ بڑھتی ہے تو اس کے شعلے ہم تک بھی پہنچیں گے، تو اس کے اندر جو ہماری لیڈرشپ ہے اس کا رول آپ کیا دیکھتے ہیں، کیا اس کا رول ہونا چاہیے، ہمارے علماء کرام جو ہیں جن کا تعلق مختلف سیکٹ سے ہے ان کا کیا رول ہونا چاہیے؟
دیکھیے، گزارش ہے کہ یمن کے حوالے سے ایک بات یہ ذہن میں رکھنی چاہیے کہ یمن کی جغرافیائی پوزیشن ایسی ہے کہ اس کے ساحل سے روزانہ تقریباً 8,500 جو ٹینکرز ہیں، میں بحری جہازوں کی بات کر رہا ہوں، یہ ٹرولرز کی بات نہیں کر رہا، وہ تیل کے وہ گزرتے ہیں، اور اگر وہاں پر کوئی حکومت ایسی ہو جن کی ترجیحات مختلف ہوں یا باقی مفادات باقی دنیا کے مفادات سے اس کا ٹکراؤ ہو تو ساری دنیا میں تیل کی سپلائی جو ہے وہ متاثر ہو جاتی ہے۔ اس میں امریکہ کو تو شاید اتنا زیادہ فرق نہ پڑے کیونکہ انہوں نے کوئی سبسٹیٹیوٹ ڈھونڈ لیا ہے، لیکن ساری دنیا یہاں پر مشکل میں پڑ جائے گی۔ اور دوسری طرف آپ دیکھیے سعودیہ کی پوزیشن، ایک طرف اس کے یمن ہے اور دوسری طرف ایران ہے، تو ظاہر ہے کہ اس کے ان معاملات میں وہ چاہتا ہے کہ وہ اس کے جو بارڈرز ہیں وہ محفوظ رہیں، اور میں سمجھتا ہوں کہ جو مسلمان ممالک ہیں جیسے میں نے پہلے سعودیہ کی مثال دی کہ وہ بھی اس وقت فائنینشیل پریشر میں ہے، کرائسس میں ہے، تو ہماری اتنی پسلی نہیں ہے کہ ہم کسی بہت بڑی جنگ کے متحمل ہو سکیں، اور جس میں فائدہ صرف وہی لوگ اٹھائیں گے جو وار انڈسٹری پر بیس کرتے ہیں، تو ایسے میں اگر اس جنگ کو ہوا دینے کی کوشش کی گئی تو ایسی میں پاکستان سمیت، آپ دیکھیں مصر جو ہے اس کی اکانومی تو ساری چلتی ہے غیر ملکی قرضوں پہ ہے، ساری دنیا جانتی ہے، تو ایسے مسلمان ممالک کتنے ہیں جو اس وار کا جو فائنینشیل بوجھ ہے وہ اٹھا سکتے ہیں؟ ایران اقتصادی پابندیوں سے گزر رہا ہے، اس کے لیے مشکل، سعودیہ ابھی سابقہ قرضوں کی ادائیگی میں ہے، اس کے لیے مشکل، یہ تمام معاملات ہیں، تو اس لیے میں سمجھتا ہوں کہ اگر پاکستان اپنا کی رول ادا کرے تو وہ سب لوگ یقیناً اس فکر میں ہوں گے کہ کوئی راستہ ایسا درمیانی نکلے کہ جس میں جنگ کے بادل چھٹ جائیں اور ایک مفاہمت کی صورت ہو، لیکن یمن کے اندر جو قبائلی سسٹم ہے اور وہاں پر جو نظام ہے اور وہاں پر ایک عجیب و غریب صورتحال ہے، وہ تنظیمیں جو ویسے ایک دوسرے کے خلاف نظر آتی ہیں اس طرف حکومت کے خلاف وہ یکجا ہوتی ہوئی دکھائی دیتی ہیں، تو یہ بھی بڑی کمپلیکیٹڈ صورت ہے، اس کو اس طرح آسانی سے ٹیکل نہیں کیا جا سکے گا۔
بالکل ٹھیک، جیسے میں نے انٹرو میں کہا تھا کہ علامہ ابتسام الہی ظہیر صاحب بھی ہمیں جوائن کریں گے، تو میرا خیال ہے کہ وہ آگے ہیں ٹیلی فون لائن پر ہمارے ساتھ۔ علامہ صاحب، السلام علیکم۔ بہت شکریہ سر، تھینک یو ویری مچ فار یور ٹائم۔ علامہ صاحب، آپ یہ ساری صورتحال جو ہے یمن کا جو بحران ہے، آپ کا اس کے بارے میں کیا اوپینین ہے؟ جو ہماری گورنمنٹ کا سٹانس سامنے آ رہا ہے، جو بار بار وہ اپنے موقف کا اعادہ کر رہے ہیں کہ سعودی عرب کی سرزمین کو اگر کوئی خطرہ لاحق ہوا تو ہم اس کا بھرپور دفاع کریں گے لیکن یمن میں پیش قدمی نہیں کریں گے، آپ سمجھتے ہیں کہ یہی موقف ہونا چاہیے تھا یا اس میں کوئی آپ سمجھتے ہیں کہ تبدیلی کی ضرورت ہے؟
میں سمجھتا ہوں پاکستان کی جو حکومت کا موجودہ موقف مثبت ہے، اس کی وجہ یہ ہوتی ہے کئی ایسی سچویشن ہوتی ہیں جہاں پر میرے جیسے لوگ خاص طور پہ جنہوں نے ہمیشہ یہ کوشش کی ہے کہ ملک میں کہیں جنگ جو ملک کے اندر بھی موجود ہو تو ان کی اور اسٹیٹ کی مفاہمت ہونی چاہیے، لیکن بالآخر ایک ایسی چیز آ جاتی ہے جب آپریشن درب ادب بھی شروع ہو جاتا ہے تو پھر ہم جا کے لوگ بھی کہتے ہیں کہ اگر ریاست کی سیکورٹی کو بچانا تو چلو ٹھیک ہے، پھر اس کے حوالے سے جو بھی اسٹیٹ قدم اٹھا رہی ہے تو ہم چاہتے ہیں چلو اس کے اوپر ہم پھر ہم وہ تیار کر لیتے ہیں، مگر نہ اصل رائے ہماری کسی تنازعے کے بارے میں، یعنی میں اپنے جیسے لوگوں کی بات کر رہا ہوں، یہی ہوتی ہے کہ ان کو مفاہمت سے حل کیا جائے، بالکل یہی بات ہم چاہتے ہیں کہ دنیا اسلام میں یا کہیں بھی دنیا میں کوئی کنفلکٹ ہو تو اس کو مفاہمت سے حل ہونا چاہیے، لیکن کوئی ایسی سچویشن پیدا ہو جائے جہاں پیدا ڈیڈ لاک لگ جائے کہ اس کے اندر جنگ کے اندر چاروں نہ چار بل لکھ رہا انسان کو انوالو ہونا پڑے, تو انسان کو دیکھیے اپنے قومی مفادات کو دیکھتے ہوئے اپنا منیمم لاس کرتے ہوئے کوئی بھی اسٹیپ اٹھائے. اس وقت جو موجودہ سچویشن ہے سناری ہے اس کے اندر دو فریق ہمارے سامنے ہیں. ایک فریق ہے قبیلہ ہے جو کہ اس وقت یمن کے اندر بغاوت جو ہے مسلح کی لیے کھڑا ہے, دوسرے جو ہے سعودی عرب ہے. اب ہمارے جو تعلقات ہیں اگر ہم ان کے پس منظر پہ غور کرتے ہیں تو 40-50 سال 60 سال کے عرصے کے دوران ہمارے سعودی عرب سے بڑے خوشگوار تعلقات چلے آئے, مالی معاونت بھی ہوئی ہے, زلزلے جیسے معاملات کو بھی سلاح کے معاملات بھی. تو ہم یہ بات سمجھ ہمیں کوئی ایسی مجبوری لاکھ ہو جائے جہاں ہمیں دونوں سے ایک کو چننا پڑے تو بہرحال ہمارا چناؤ جو سعودی عرب ہونا چاہیے. تو پاکستانی حکومت نے مثبت جو ہے وہ ایک جو ہے ختم اٹھایا ہے کہ بنیادی طور پر جب انہوں نے اس بات کا اعلان کیا کہ ہم سعودی عرب کی انٹیگریٹی جو اس کے دفاع کے لیے مطلب کریں گے, لیکن کسی جا رہا نہ سرگرمی کے لیے ثانی بنیں گے. تو یہ ایک جو ہے میں سمجھتا ہوں مثبت قدم ہے, اور اسی کے اوپر پاکستان کو اپنی جو ہے نا خارجہ پالیسی ہے نا اس کو جو ہے آگے بڑھانا چاہیے, کیونکہ اس کے علاوہ پاکستان کا کوئی ایسا آپشن موجود نہیں ہے جو کہ پریکٹیکلی پاکستان جو ہے نا اس کو یعنی کنٹینیو کر سکے.
رائٹ, لیکن ابتسام الہی ظہیر صاحب, آپ نے کہا کہ دو اسٹیک ہولڈرز ہیں, ایک وہ باغی حوزی باغیز اور دوسرا سعودی عرب. ایک اور اسٹیک ہولڈر بھی ہمیں نظر آ رہا ہے, ایران جو ہے وہ ان باغیوں کی مدد بھی کر رہا ہے اور ان کو سپورٹ بھی کر رہا ہے, تو وہ بھی ایک اہم اسٹیک ہولڈر بن جاتا ہے, اور ہمارا وہ ہمسایہ اسلامی ملک ہے, تو اس کو بھی تو ہمیں سامنے رکھ کے کچھ پلان کرنا پڑے گا نا سر.
اس بارے میں جو اہم ترین بات, اگر کوئی ایسا کنفلکٹ ہوتا جسے براہ راست ایران سعودی عرب ایک دوسرے کے خلاف کھڑا ہوتے تو اس میں ہمیں بہت زیادہ احتیاط کی ضرورت تھی, کیونکہ اس کا بیک لیا جو تھا ملک کے اندر کوئی فقہ ورنہ کشیدگی کی شکل میں نکل سکتا. پہلی بات تو یہ کہ سرکاری طور کے پر ایران جو ہے نا اس بات کو کھل کے یہ بات نہیں کہتا کہ میں باغیوں کی زیادہ حمایت کر رہا ہوں. دوسری بات یہ جو بہرحال باغی جو ہے وہ کے اندر جو شیعہ مسلک کے لوگ ہیں اور ان کا مسلک ایک نہیں ہے, یہ بنیادی طور پر شافعی مسلک کے قریب تر کے لوگ ہیں. تو اس لیے اس کے کرنے کا یہ بال پینالٹی کے ساتھ سامنے آ جائے, یہ شیعہ سنی لڑائی نہیں ہے جو قبائلیوں کے درمیان ہو رہی ہے, تو اس کے نتائج ہمارے ملک کے اوپر جو ہے منفی انداز اس طرح مرتب نہیں ہو سکتا جیسے پاکستان پریکٹیکلی اس میں انوالو بھی نہیں ہے. ایران کا جو بھی موقف ہے یہ ہماری ایک اسمپشن کی بنیاد پر ہے, یا ہم قیاس کرتے ہیں یا ایک ہمارا ایک آبزرویشن ہے کہ اس میں انوالو ہو سکتا ہے, لیکن ایران نے کوئی اسٹریٹجی کری یا کوئی آفیشیل لیول کے اوپر یہ بات نہیں کی کہ میں جب باہر آ جاؤں باغیوں کے ساتھ ہوں.
ابسام اللہ زہیر صاحب, ان کا جو آفیشیل آیا نا, انہوں نے کہا ہے, اسے کہا ہے کہ انکیلکولیٹڈ ایڈونچر, انہوں نے سعودی عرب کو جو تنبیہ کی ہے وہ ان الفاظ میں کی ہے کہ یہ سعودی عرب کی طرف سے انکیلکولیٹڈ ایڈونچر ہے جو انہوں نے وہاں پہ فضائی حملے کیے ہیں. اور جو
میں آپ کو چھوٹی بات بتاتا ہوں, بنیادی طور پہ
جی جی
پاکستان کے ایک ایسا وقت آیا گیا جسے پاکستان سے ہمارے اڈے استعمال کیے گئے اور افغانستان کے اوپر اٹیک کیا گیا, اس موقع کے اوپر جو دینی جماعتوں کی تقریباً غالب اکثریت تھی وہ یہ بات نہیں جاتی کہ افغانستان کے مسئلے کے اندر ہم انوالو ہوں, لیکن امریکہ کا دباؤ یا پاکستان کے پالیسی میکر جو تھے انہوں نے اس بات کو جو ہے باور کروایا قوم کو کہ ہماری ایک مجبوری ہے کہ ہم افغانستان کے اوپر اگر نہیں دیتے اڈے نہیں دیتے تو اس صورت کے اندر جو ہے ہمارے اوپر جو ہے یہ براہ راست جو ہے اس چیز کے جو ہے جنگ کے مسلط ہونے کے امکانات ہے. تو اس صورت میں یہ بات جو ہے جو سمجھائی جا رہی ہے سعودی عرب میں وہ یہ ہے کہ اگر وہاں پہ کوئی ایسی تبدیلی آتی ہے تو الٹیمیٹلی نقصان جو ہے اس ہمسایا ملک میں تبدیلی کا ان کی اپنی دفاعی پوزیشن ہو سکتا ہے. تو میں یہ بات سمجھتا ہوں کہ اس صورت حال کے اندر ہمیں پھر یہ دیکھنا ہے کہ ہمارا قومی مفاد جو ہے کس چیز میں ہے. پتہ ہے اگر اس بات کے مذہبی اعتبار سے وہاں ہربین شریف آئے جیسے مقدس مقامات موجود ہیں, اگر ہمارے قومی انٹرسٹ میں یہ بات جائے کہ ہمارا ملک جو فرقہ ورانہ کشیدگی سے بچ جائے اور ہمیں دو میں سے ایک چیز کا انتخاب کرنا پڑے, بہترین انتخاب تو یہی ہوتا ہے کہ سیز فائر کی کوشش کی جائے, مذاکرات کے ذریعے فہم و تفہیم کو کروانے کی کوشش کی جائے اور جو پولیٹیکل ایڈجسٹمنٹ کے ذریعے کیا جائے اور باغیوں کو جو ہے وہ قانون کے دائرے میں رکھا جائے. لیکن جب ان چیزوں کے امکانات معدوم ہو جاتے ہیں تو اس صورت میں جو ہے نا انسان کو بارہ اس فریق کا ساتھ رہے جس سے اس کا زیادہ نیشنل انٹرسٹ وابستہ ہو تو باغیوں کے مقابلے میں, کیونکہ باغی اور جو سعودی عرب ان کا براہ راست جو ہے یہ تنازع ہے, ایران نے تنبیہ نہیں کیا لیکن ایران اس کے اندر براہ راست فریق نہیں ہے. تو میں یہ سمجھتا ہوں اس باغی اور سعودی عرب کے اندر اگر ایک چیز چننی پڑے تو بہرحال حکومت پاکستان نے جو فیصلہ کیا وہ جو ہے وہ درست اور صحیح نظر آ رہا ہے.
بالکل ٹھیک, علامہ ابتسام الہی ظہیر صاحب آپ میرے ساتھ رہیے گا, حامد سعید قادری صاحب بریک کا وقت ہوا ہے, بریک کے بعد میں نے آپ کے پاس آنا ہے اور جو باتیں علامہ صاحب نے کی ہیں اس حوالے سے میں نے آپ کا پوائنٹ آف ویو بھی جاننا ہے. ناظرین پروگرام ہمارا جاری و ساری ہے, کچھ اور مہمان بھی بریک کے بعد ہمیں جوائن کریں گے, اور علامہ ابتسام الہی ظہیر صاحب نے جو بات کی ہے کہ ہمیں سب سے پہلے اپنا قومی مفاد جو ہے وہ ہم نے سامنے رکھنا ہے, پھر ہی باقی چیزیں جو ہیں وہ ان آرڈر ہو سکیں گی. تو اس پہ مزید بات کریں گے لیکن ایک بریک کے بعد. اسٹے ٹیون. ویلکم بیک جی. سیاست اور ریاست میں ایک دفعہ پھر آپ کو خوش آمدید کہتے ہیں. اور جس طرح میں نے انٹرو میں کہا تھا کہ ہمیں جوائن کریں گے علامہ راجہ ناصر عباس صاحب, سربراہ مجلس عبادت المسلمین, انہوں نے ہمیں جوائن کر لیا ہے. علامہ صاحب بہت شکریہ آپ کا, تھینک یو ویری مچ فار یور ٹائم. علامہ صاحب میرے ساتھ موجود ہیں علامہ ابتسام علی ظہیر صاحب اور حامد سعید کاظمی صاحب, ان سے ہماری بات چل رہی تھی بریک پہ جانے سے پہلے. جو پاکستانی حکومت کا اس وقت موقف سامنے آیا ہے, جو اصولی موقف ہے, وہ یہ ہے کہ جناب اگر تو سعودی عرب کی سرزمین کو کوئی خطرہ لاحق ہوا تو ہم اس کا بھرپور جو ہے وہ دفاع کریں گے, لیکن یمن میں کسی قسم کی پیش قدمی ہم نہیں کریں گے, وہاں پہ ہمارا کوئی رول جو ہے وہ نہیں ہوگا. یہی سوال میں نے اپنے باقی پارٹیسپینٹ سے پوچھا تھا اور ان کا یہ کہنا ہے کہ یہ پاکستان کا جو موقف ہے یہ بالکل اصولی موقف ہے اور ٹھیک موقف ہے. یور ٹیک آن دس سر.
بسم اللہ الرحمن الرحیم. شکریہ. دیکھیے اس وقت صورتحال جو ہمارے سامنے ہے ہمیں اس کو سمجھنا چاہیے. یمن میں یمن کے عوام نے سعودی عرب پر حملہ نہیں کیا ہے, وہاں کے لوگوں نے سعودی عرب پر اٹیک نہیں کیا ہے, وہ انڈر اٹیک ہیں, ان کے خلاف ایگریشن ہے, جارحیت ہو رہی ہے, ان کے اسپتال, ان کے سکولز, ان کے انفراسٹرکچر کو تباہ کیا جا رہا ہے, ان کے بچے خواتین مارے جا رہے ہیں. وہاں داخلی اختلافات تھے, داخلی مشکلات تھیں. ایک بڑا ہمسایہ ہونے کے ناطے ذمہ داری یہ ہے کہ ان کو ڈائلاگ پر لایا جائے, ان کے ساتھ مذاکرات کروائے جائیں تاکہ اس طرح کی صورتحال پیدا نہ ہو, جنگ نہ ہو. جنگ کے بعد بھی آپ کو ڈائلاگ پر بیٹھنا ہوگا, مذاکرات کی ٹیبل پر آنا ہوگا. پہلی بات یہ ہے کہ یہ حق نہیں ہے کسی ملک کو بھی. یہ تو بش کی سوچ تھی کہ جہاں سے مجھے تھریٹ ہوگا میں وہاں اٹیک کروں گا, یہ درست نہیں ہے. ہمسایہ ممالک جو بڑے اور طاقتور ہمسایہ ممالک ہیں وہ غریب ملک ہے یمن, ان کو سپورٹ کرنا چاہیے اور ان کے اگر لوگوں کے درمیان اختلاف ہے تو اس کو حل کروانا چاہیے ڈائلاگ کروا کے. جہاں تک تعلق ہے سعودی عرب پر اٹیک کا, کیا جب سعودی عرب وہاں اٹیک کرے گا, ان پر حملہ کرے گا, ان کو بمباری کرے گا, بے دردی سے ان کو مارے گا, ان کو حق نہیں ہے جواب دینے کا. اگر وہ جواب دیں گے تو کیا یہ سعودی عرب کے خلاف جارحیت ہوگی؟ میرے خیال میں پاکستان کو یہ کوشش کرنی چاہیے کہ جنگ رکوانے کی کوشش کرنی چاہیے. پاکستان ایک واحد اسلامی ایٹمی ملک ہے اور ایک بڑا ملک ہے اور ایک ذمہ دار ایٹمی طاقت کے طور پر رول پلے کرنا چاہیے. پاکستان کو جان اسلام کے اندر جو جنگیں لڑی جا رہی ہیں جس کا الٹیمیٹلی فائدہ امریکہ اور اسرائیل کو ہے, اس کا راستہ رکوایا جائے, ایک متحرک فعال خارجہ پالیسی اپنائی جائے. کاش ہمارا کوئی وزیر خارجہ بھی ہوتا اور اس وقت حساس لمحات میں ہمارے ملک کی خارجہ پالیسی کو اس انجماد سے نکالتا, اس جمود سے نکالتا اور پاکستان 20 کروڑ عوام کا ایٹمی ملک اپنا ایک لیڈنگ رول پلے کر سکتا. پاکستان کو اس وقت دیکھیے مسقط اور عمان بالکل سعودی عرب کے ساتھ بھی بارڈر ملتا ہے اور یمن سے ملتا ہے, انہوں نے اپنے آپ کو اس سے الگ تھلگ کر لیا. وہ جی سی سی کے رکن ہیں, الجزائر ہے, عراق ہے اور بعض عرب ممالک ہیں. میرے خیال میں وہ لوگ جو جنگ کے خلاف ہیں ان ممالک کو اکٹھے ہونا چاہیے, ملنا چاہیے, ڈائلاگ کرنا چاہیے اور ایک مسلمانوں کے درمیان جہاں بھی لڑائی ہو رہی ہے اس کو ختم کروانا چاہیے.
حامد سعید کاظمی صاحب آپ نے موقف سنا علامہ صاحب کا, اب آپ کیا سمجھتے ہیں کہ جو بات کر رہے ہیں وہ ٹھیک کر رہے ہیں یا آپ سمجھتے ہیں کہ ابھی بھی حکومت پاکستان کا جو ہے پوائنٹ آف ویو وہی ٹھیک ہے؟
دیکھیے گزارش ہے کہ علامہ صاحب نے جو کچھ فرمایا وہ اس کو میں غلط نہیں کہتا, لیکن یہ بات میں جاننا چاہتا ہوں کہ کیا سعودیہ جب جو حملہ کر رہا ہے تو کیا یہ یمن اور سعودیہ کے درمیان جنگ ہو رہی ہے؟ ظاہر ہے کہ یمن اور جنگ کے درمیان سعودیہ کے درمیان جنگ نہیں ہو رہی, بلکہ یمن نے سعودیہ کی مدد مانگی ہے. تو ایسی صورت میں اس بات کا میں اصولی طور پر حامی ہوں کہ یہ جہاں پر آپ ڈائیلاگ سے کام چلا سکتے ہیں وہاں پر طاقت کا استعمال کسی صورت میں نہیں ہونا چاہیے. اور مجھے حیرت ہے ان لوگوں پر جو یہاں پر ہمارے ملک میں جو تخریب کاری اور دہشت گردی ہوتی رہی, خود کش حملے ہوتے رہے, جو مذاکرات کرنے کے بعد اس سے انحراف کرتے رہے, ان کے بارے میں تو ان کا اصرار رہا کہ نہیں جی یہاں پر بہرحال مذاکرات ہی ہونے چاہیے, وہ ناکام ہو جائیں پھر دوبارہ ہونے چاہیے, پھر ناکام ہو جائیں پھر سہبارہ ہونے چاہیے. تو وہاں پر آخر وہ مذاکرات کی اہمیت کو نظر انداز کیوں کرتے ہیں؟ میں اس بات کا اصولی طور پر حامی ہوں. بالکل درست ہے लेकिन ये बात भी अपनी जगह पर दुरुस्त है कि वहाँ पर यमन और सऊदीया के दरमियान जंग नहीं है, बल्कि यमन की हुकूमत और वो वहाँ पर वो बागी, उन दोनों के दरमियान कन्फ्लिक्ट है। और इस चीज़ को भी नज़रअंदाज नहीं करना चाहिए कि इत्तेफाक से वो जो हूसी कबाइल हैं वो इत्तेफाक से उस इलाके में है जहाँ सऊदीया का बॉर्डर मिलता है, तो इसलिए सऊदीया को इस हवाले से तशवीश थी। लेकिन ये हमें देखना चाहिए कि क्या ऐसा तो नहीं है कि हम मुसलमान ममालिक की वो रही सही कसर निकालने के लिए और इनको बिल्कुल कमज़ोर और नातवा करने के लिए हम फिर एक साजिश का शिकार हो रहे हैं। और जैसे मैंने पहले अर्ज़ किया था कि वो लोग जो हमारी वसाइल पर मुख्तलिफ अंदाज से कब्ज़ा करना चाहते हैं, चाहे वो बाकायदा आकर तसल्लुफ इख्तियार करें, चाहे वो ऐसी सिचुएशन क्रिएट करें कि जहाँ पर उनका असलाह बिके और इस हवाले से हमारे वसाइल पर वो काबिज़ हों, तो हमें उन साजिशों को भी नज़रअंदाज नहीं करना चाहिए। लेकिन वहाँ पर यमन के अंदर जो सूरत हाल है उसको समझना चाहिए, वहाँ पर मौजूदा हुकूमत और वो जो बागी हैं उनके दरमियान जो कॉन्फ्लिक्ट है वो दूर होगा।
काजी साहब, आपका पॉइंट आ गया
का मसला वो भी हल हो जाएगा।
उनका जो बुनियादी पॉइंट है कि सऊदी अरब के लिए कंपलसरी हो गया था वहाँ पे एक्टिव होना, यमन के सदर जो है वहाँ पे मुंतखब हुकूमत है, उन्होंने मदद मांगी, चॉइस कोई नहीं थी, इसलिए जो है वो अटैक किया।
किस आलमी ज़ाब्ते और कानून के तहत वहाँ जो हुकूमत बनी थी वो एक अबूरी हुकूमत थी। आपको मालूम होना चाहिए कि सेप्टेम्बर में जब मौजूदा हुकूमत ने, जिसको आप अभी कह रहे हैं कि हादी साहब की हुकूमत है, इन्होंने महंगाई की, आयल महंगा किया, चीज़ों को महंगा किया, वहाँ पर एग्रीकल्चरल कंट्री है, चीज़ें महंगी हो गई, वहाँ पर लोग उठे मुजाहरे करना शुरू किए और बाकायदा वो पायतख्त में आ गए, कई दिन बड़े बड़े मिलियंस लोग उनमें शरीक थे और मुजाहरे करते रहे, जिसके नतीजे में हुकूमत डिलीवर नहीं कर सकी और वह ख़त्म हो गई। अब वहाँ पर दाखिली लड़ाई शुरू है, ठीक है, मानते हैं इस बात को, भाई सिक्योरिटी काउंसिल मौजूद है, क्या पाकिस्तान के अंदर भी कल अगर ऐसे ही हो कि यहाँ पाकिस्तान की फौज और आवाम इकट्ठे हो जाए, नवाज शरीफ साहब को हटा दें और इंडिया के जी मैं यहाँ अटैक करूँगा और नवाज शरीफ साहब उनसे कहेंगे जी कि आप हमारी मदद करें, मेरे ख्याल में दुरुस्त नहीं है। कवानीन और जवाबित के तहत चलना चाहिए। क्या सिक्योरिटी काउंसिल ने इसकी इजाजत दी है?
लेकिन
किस कानून और जाब्ते के तहत आप उस पर अटैक कर रहे हैं, उनकी फौज पर अटैक कर रहे हैं? देखे वहां के बागी जिनको आप बागी कह रहे हैं वो और फौज इकट्ठे हैं, उनकी फौज पर अटैक हो रहे हैं, उनकी फौज के मराकज पर हमले हो रहे हैं, उनके एयरपोर्ट्स तबाह हो रहे हैं, उनके अस्पताल तबाह हो रहे हैं, उनके जो पनागजीनों के कैंप हैं उन पर अटैक हो रहे हैं, बेदर्दी से मारा जा रहा है। मेरे ख्याल में इसकी कोई लेजिटिमेसी नहीं है, ना इंटरनेशनली है, ना अखलाकी तौर पर है, ना कानूनी तौर पर है, किसी जाब्ते के तहत नहीं है कि एक मुल्क का प्रेजिडेंट कहे जी कि यहाँ पर आप आगे हमला करो। अपने मुल्क से मोहब्बत करने वाला कोई भी प्रेजिडेंट अपनी हुकूमत की खातर अपने अवाम को कत्ल नहीं करवाएगा, नहीं मरवाएगा, वो डायलॉग की बात करेगा, वो बेगुनाहों का कत्ल नहीं करवाएगा। हुक्मरान तो शफीक बाप की तरह होते हैं, वो अपने मुल्क को जंगों से बचाते हैं, ना कि जंगों में उलझा देते हैं।
लेकिन इलामा साहब, जब आप हौजी बागियों की बात करते हैं तो उनके हवाले से ये कहा जा रहा है कि ईरान जो है उनको भरपूर जो है वो सपोर्ट कर रहा है, तो जब वो उनको सपोर्ट करेगा तो फिर सऊदी अरब तो जो है वो उसका जवाब जो है वो देगा।
अगर उसकी तरफ ईरान ने वहां कोई जंग लड़ी है, कोई जहाज भेजे हैं, कोई फौजी चले गए ईरान के, मेरे ऐसा तो कहीं नजर नहीं आता। मैं कोई ईरान का स्पोक्समैन नहीं हूं, आपको चाहिए कि ईरान के एम्बेसडर से टेलीफोन पर रब्ता करें और उनका स्टैंड लें।
आप समझते हैं कि ईरान का कोई रोल नहीं है इस वक्त जो
मैं इस बारे में नहीं जानता, मेरी मालूमात नहीं है, मुझे इस वक्त क्या नजर आ रहा है, वहां पर बमबारी नजर आ रही है, मैं मीडिया देख रहा हूँ, इंटरनेशनल मीडिया देख रहा हूँ, वहां लोग मर रहे हैं, बच्चे कत्ल हो रहे हैं, खवातीन कत्ल हो रही है, वो एक फकीर मुल्क है, वो एक गरीब मुल्क है, उसके ऊपर चढ़ दौड़े हैं 10 ममालिक का अलायंस बना के और उसको तबाह कर उनका इंफ्रास्ट्रक्चर तबाह कर रहे हैं। जैसे लीबिया के अंदर नेटो फोर्सेस गई और वहां का इंफ्रास्ट्रक्चर तबाह किया, आज वहां पर अलकायदा है, दाइश है, दाखिली जंगें हैं, यमन ये कई साल दाखिली जंगों का शिकार रहेगा, वहां एक्सट्रीमिस्ट को फौत फायदा होगा।
इसी अगर हम जाविये से देखें तो फिर बिशारुल असद को आप कहां पे ब्रैकेट करेंगे? वहां पे भी तो इसी तरह की सूरत हाल जो है वो डेवलप हो रही है, वहां पे भी सपोर्ट है, वहां पे भी बागी है, वहां पे जो है
देखिए बिशार असद का भागा नहीं है, वहां पर मौजूद है, उसकी फौज उसके साथ है, उसके 80% से ज्यादा अवाम उसके साथ है, वहां उसने इसी तरह इलेक्शन करवाए हैं, वहां वो अगर खत्म हो जाती हुकूमत, बागियों का कंट्रोल हो जाता तो फिर और सोचा जाता।
ये बागी पैदा क्यों हो रहे हैं, ये मिडल ईस्ट ही में क्यों इलामा साहब हो रहे हैं, और ये हमें दो नजर आ रहे हैं, एक तरफ सऊदी अरब खड़ा है, एक तरफ ईरान खड़ा है, और बागी जो है
शाम में, देखो शाम में 90 ममालिक के दहशतगर्द वहां लड़ने गए हैं, वहां दाइश लड़ रही है, वहां अलकायदा की शाख अनुसरा लड़ रही है, وہ باہر سے لوگ گئے ہوئے ہیں میکسیمم وہ لڑ رہے ہیں وہاں جا کر. میرے خیال میں اگر ملک کے لوگوں کو اپنے حکومت سے اختلاف ہوتا ہے تو وہاں پر ڈائلاگ ہوتا ہے, بات چیت ہوتی ہے, قتل و غارت گری نہیں ہوتی. لیکن جب باہر کا ایلیمنٹ اس میں انوالو ہوتا ہے اور وہاں پر جنگ شروع کروا دیتا ہے جس کے نتیجے میں مشکلات پیدا ہوتی ہیں, میرے خیال میں باہر کے ممالک کو سپورٹ کرنا چاہیے, ڈائلاگ ہو. ابھی دیکھیں اتنے دنیا سے 90 ملکوں کے دہشت گرد گئے, ترکی نے سپورٹ کیا, امریکہ نے سپورٹ کیا, یورپ نے سپورٹ کیا, بعض عرب کنٹری نے سپورٹ کیا, بشار اسد کو نہیں گرا سکے. 4 سال سے دنیا کے دہشت گرد ممالک کے آگے کھڑا ہے, لہٰذا دنیا کے دہشت گردوں کے آگے کھڑا ہے, لہٰذا ضروری یہ ہے کہ مسلم کنٹریز کے اندر جنگ کے خاتمے کی کوشش کرنی چاہیے.
کون کرے گا یہ کوشش اس وقت؟ کون سا ایسا آپ پرسنالٹی سمجھتے ہیں مسلم ورلڈ میں جو یہ رول پلے کر سکتی ہے؟ ہمارے تو اپنے اندرونی
اس وقت اینٹی وار اس یمن کے حوالے سے بھی اور شام کے حوالے سے بھی اور ممالک, کچھ ایسے ممالک موجود ہیں جو رول پلے کر سکتے ہیں. پاکستان ایک بڑے ایٹمی ملک ہونے کے ناطے سے اس میں عمان کو ساتھ رکھا جائے, اس میں الجزائر کو ساتھ رکھا جائے, اس میں کیا اسے کہتے ہیں کہ عراق کو ساتھ رکھا جائے, مصر کو, ترکی کو اور ایران کے ساتھ رکھا جائے, جو جن ممالک کے اندر انسان جن کے ذریعے کوشش کر سکتا ہے کہ ایک مؤثر رول پلے کیا جا سکے. حتیٰ جو ایسٹرن ایسٹ اپنا کیا اسے مشرقی ایشیا کے ممالک ہیں ان کو بھی ساتھ لگایا جا سکتا ہے. بالآخر یہ ایک ایسی آواز ہے, امن کی آواز, جنگ کے خلاف آواز, یہ پوری دنیا کا ہر انسان قبول کرے گا اس کو.
علامہ صاحب, اب جو اس وقت کا جو سٹانس ہے, جو کرنٹ سینیریو, اس میں تو اب ہم نے دیکھا ہے کہ اب یہ حکومت جو سٹانس لے چکی ہے یہ جائیں گے اور وہاں پہ جو ہے دفاع کا رول جو ہے وہ پلے کریں گے, اب یہ ہونے جا رہا ہے. اس کے بعد جو ہے وہ ادھر پاکستان میں کیا صورتحال بنے گی, اس کے اثرات ہم پہ بھی آئیں گے؟
ہم پاکستان کے با وفا بیٹوں کے طور پر یہ کہتے ہیں, جیسے پہلے افغانستان کی جنگ میں عوام سے نہیں پوچھا گیا, عوام کے سینٹیمنٹ کو نہیں دیکھا گیا, پارلیمنٹ سے نہیں پوچھا گیا, اداروں میں فیصلے نہیں ہوئے, کچھ لوگوں نے فیصلے کیے, اور آج پاکستان ان تمام مشکلات کو بھگت رہا ہے اور تباہی کی طرف چلا گیا ہے. اس وقت دیکھیے, یہ بش کی سوچ تھی کہ جہاں سے مجھے تھریٹ ہوگا میں وہاں اٹیک کروں گا. یہ نہیں کرنا چاہیے, اس بدعت کا راستہ روکنا چاہیے. اور ہمارے اپنے ملک کو ایک ایسی مشکل جگہ پر, دنیا کے ممالک میں دو مشکل ملک ہیں جہان اسلام میں, ایک افغانستان, جو بھی وہاں گیا ہے وہ وہاں سے صحیح سالم واپس نہیں آیا ہے, دوسرا یمن ہے. یمن کے اندر 60s میں جمال عبد الناصر نے وہاں پر اپنی فوجیں اتاری اور ان کی لاشیں لے کے آیا. 2009 کے اندر انہی ہاؤسز کے اوپر, بارڈر کے اوپر سعودی عرب نے اٹیک کیا, اور اتنا اسلحہ رکھنے کے باوجود 1.5 meter ان کے علاقے میں نہیں گھس سکا, اور بالمقابل انہوں نے اس کے 45 فوجی چوکیوں پر قبضہ کر لیا.
ٹھیک ہے,
میرے خیال میں یہ جو صورتحال ہے اس کے اندر ہمیں وائز ہونا چاہیے, عقل مند ہونا چاہیے, اور اپنے ملک اس دلدل میں نہیں لے کے جانا چاہیے. اب اگر ہم یہاں چلے گئے تو پہلے افغانستان میں کیا ہوا, آپ گئے وہاں پر, آپ نے طالبان کو سپورٹ کیا, افغانستان میں انہوں نے تشیعوں کو قتل کیا, ان کی خواتین کو کنیز بنا کر انہیں بیچا, انہوں نے ان کے بچے مارے, ان کے علاقوں کو تباہ کیا انہوں نے. اس وقت میڈیا نہیں تھا, چیزیں چھپ گئی, خاموش رہ گئیں. آج دنیا گلوبل ویلج بن چکی ہوئی ہے, ہمیں پاکستان کے اندر دیکھنا چاہیے کہ متنوع قسم کے مکاتب فکر یہاں موجود ہیں, لہذا انہیں ہمیں ان کو سٹرنگتھ میں تبدیل کرنا چاہیے, انہیں گلدستہ بنانا چاہیے. ہمیں اپنے ملک کو ایسا بنانا چاہیے کہ یہ ملک جو ہے یہ دوسرے ممالک کے اندر اسی چیز کو ہم اپنی پاور بنائیں, طاقت بنائیں, اور دوسرے ممالک سے استفادہ کریں تاکہ ہمارا ملک طاقتور ملک بھی بن سکے, بیلنس کنٹری بن سکے. یہاں نفرت نہ ہو, محبت ہو, یہاں امن ہو, یہاں یونٹی ہو, اور پاکستان لیڈ کرنے والا ملک بنے.
عامر سعید قادمی صاحب,
جناب آپ دیکھیے بات بالکل درست ہے, پاکستان ہمیں پرائی آگ میں اس انداز سے نہیں کودنا چاہیے کہ ہمیں اس کے کانسیکوینسز پھر بعد میں فیس کرنے پڑیں. اور وہاں پر یمن کے اندر بھی اس وقت کچھ اینٹی امریکن جو سوچ ہے وہ اس طرح ڈیولپ ہوئی ہے کہ جس کی وجہ سے وہاں پر اب حالات کو اس انداز سے قابو نہیں پایا جا سکتا جس طرح عام طور پر سوچا جاتا تھا. تو میں یہ سمجھتا ہوں کہ اس وقت کی ہماری جو بین الاقوامی سیاست ہے اس میں پاکستان کو اپنا صحیح کردار ادا کرنے کا یہ صحیح وقت آ گیا ہے, ایک لیڈنگ رول پلے کر سکتا ہے, اور اس کو منصف کے طور پر آنا چاہیے. اور یہ ٹھیک ہے, سعودیہ سے ہمارے جو تعلقات ہیں, جو مراسم ہیں, اس کا ہمیں لحاظ ضرور ہوگا, لیکن ذاتی تعلقات اور چیز ہوتے ہیں, اور قومی مفادات کے مقابلے میں دوستی نبھانا یہ کبھی بھی قابل قبول نہیں ہوتا.
قاضی صاحب,
हम
वक्त बिल्कुल खत्म हो गया, वक्त बिल्कुल खत्म हो गया, बहुत शुक्रिया आपका। लास्ट
साहब की बात की तायद करूंगा, जिनको हौसी बागी कहा जा रहा है ये हकीकत में एंटी अमेरिका फोर्स है यमन के अंदर। इनका नारा है अल मौत ले इसराइल, अल मौत ले अमेरिका, अल्लानत अल यहूद, अल नस्र अल इस्लाम। इनको मारना यमन के अंदर एंटी इसराइल और एंटी अमेरिका फोर्स को कुचलना है।
बिल्कुल,
मेरे ख्याल में चीजों को हमें मैनेज करना चाहिए, ऐसा काम नहीं करना चाहिए जिससे अमेरिका खुश हो, इसराइल खुश हो। हमें अपने मुस्लिम मालिक के अंदर जंगों को खत्म करके, डायलॉग करके, अपने आप एक दूसरे को बर्दाश्त करके इकट्ठे होकर रहना
चाहिए। लामा साहब, अभी बहुत से इश्यूज थे जिन पे आपका ओपिनियन जो है वो जरूरी था, लेकिन अब वक्त जो है वो बिल्कुल खत्म हो गया। फिर किसी और वक्त इंशाल्लाह इसी वीक में हम कोशिश करेंगे कि एक और नशिस्त आपके साथ रखें। नाज़रीन, गुफ्तगू आपने सुनी, पाकिस्तान को इस मौके पे दूर अंदेशी और तदब्बुर का मुजाहरा करना होगा ताकि वो आग हमारे मुल्क का रुख ना करे। मुस्वन इजाज़त दीजिए, अल्लाह ने कहा।